بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. لله خزائن السماوات والأرض، آسمانوں اور زمین کے سارے کے سارے خزانے اللہ سبحانہ و تعالیٰ کے لیے ہیں. وللہ ملک السماوات والأرض، آسمانوں اور زمین کی ساری بادشاہت اللہ سبحانہ و تعالیٰ کے لیے. وعندہ مفاتح الغیب لا يعلمها الا هو، اسی کے پاس غیب کے خزانوں کی چابیاں ہیں، کوئی نہیں جانتا سوائے اللہ کے. وعد اللہ حقا، اللہ کا وعدہ سچا ہے. یدبر الامر من السماء الى الارض، آسمان سے لے کر زمین تک تمام کاموں کا انتظام خود فرماتے ہیں. کل یوم ہو فی شان، ہر روز اس کی نئی شان ہے. کل له قانتون، سب اسی کے حکم کے تابع ہیں. کل شیء ہالک الا وجہہ، ہر چیز فنا ہونے والی ہے سوائے اللہ کی ذات کے. یسألہ من فی السماوات والأرض، آسمان اور زمین میں جو بھی مخلوقات ہیں سب اسی ایک اللہ سے اپنی حاجتیں مانگتے ہیں. تسبح له السماوات السبع والأرض ومن فیہن، ساتوں آسمان اور زمین اور اس کی تمام مخلوقات اسی اللہ کی پاکی اور بڑائی بیان کرتے ہیں. لیس کمثلہ شیء، کوئی چیز اس کے مثل نہیں ہے. ورحمتی وسعت کل شیء، میری رحمت ہر چیز پر چھائی ہوئی ہے. لہو مقالید السماوات والارض، آسمانوں اور زمین کے سارے خزانوں کی چابیاں اسی ایک اللہ کے قبضے میں ہیں. یخلق ما یشاء، یفعل ما یشاء، تعز من تشاء، تذل من تشاء، یهدی من یشاء. اللہ سبحانہ و تعالیٰ کی ذات بہت بابرکت ہے. اللہ کے پاس چیزوں اور حالات کے لا محدود خزانے ہیں، انفینٹ ٹریجرز. اللہ تعالیٰ اپنی قدرت سے جو چاہتے ہیں کرتے ہیں. اللہ تعالیٰ بے نیاز ہے. اللہ سب جاننے والے، سب دیکھنے والے، سب کی سننے والے، تمام مخلوقات کو رزق دینے والے. اللہ تعالیٰ اتنے بڑے خالق ہیں، پیدا کرنے والے ہیں. جنات کو آگ سے بنایا، پانی کے اندر مچھلیاں پیدا کی، ہوا میں اڑنے کے لیے پرندے بنائے، زمین پر چلنے کے لیے انسان اور جانور بنائے، مٹی کے اندر چلنے کے لیے حشرات اور کیڑے مکوڑے بنائے، نور سے فرشتے بنائے. اللہ تعالیٰ موت اور زندگی کو پیدا کرنے والے ہیں. چاند، سورج، ستارے، سمندر، پہاڑ، جھیل، دریا، ہر چیز اللہ تعالیٰ بنانے والے. عزت اور ذلت کا فیصلہ کرنے والے ہیں. ہر چیز اللہ کے قدرت میں ہے. جو کچھ خشکی میں ہے اور پانی میں ہے سب اللہ کے علم میں ہے. درختوں پر کتنے پتے ہیں سب اللہ کے علم میں ہے. بارش میں کتنے قطرات گرے اللہ کے علم میں ہے. سمندروں کا پھیلاؤ، پہاڑوں کے وزن، ہر چیز کو اللہ تعالیٰ جانتے ہیں. کوئی ذرہ یا دانہ زمین کی تاریکی میں، گہرائی میں پڑا ہے، اس کو بھی اللہ جانتے ہیں. ایک کالی چونٹی ایک سیاہ رات میں، اندھیرے میں، پہاڑ کے اندر چھپ کر چل رہی ہے، پتھر کے اندر چل رہی ہے، اللہ تعالیٰ اس کو بھی جانتے ہیں، اس کو بھی دیکھتے ہیں، اور اس کے چھوٹے سے دماغ میں جو خیال ہیں اس کو بھی جانتے ہیں. نہ ایک آسمان دوسرے آسمان کو اللہ سے چھپا سکتا ہے، نہ زمین دوسری زمین کو چھپا سکتی ہے، نہ سمندر ان چیزوں کو چھپا سکتا ہے جو اس کی تہ میں ہے، نہ پہاڑ ان چیزوں کو چھپا سکتا ہے جو اس کے غار میں ہے. اللہ تعالیٰ ایسی صفات والے، کمالات والے ہیں کہ دنیا کے تمام سمندر لے کے سیاہی اور انک بنا دیے جائیں، اور تمام درخت اور پودے لے کر پین اور پینسل قلم بنا دیے جائیں، اور اللہ تعالیٰ کے کلمات اور تعریف لکھنی شروع کی جائے، سارے سمندر ختم ہو جائیں گے، سارے درخت ختم ہو جائیں گے، لیکن اللہ تعالیٰ کی تعریف اور صفات ختم نہیں ہو سکتی. اللہ کے سوا جو کچھ بھی ہے, جو آنکھوں سے دکھائی دے رہا ہے, کان سے سنائی دے رہا ہے, سب اللہ کی مخلوق ہے. اس کو بننے میں, استعمال ہونے میں, یہ سب اللہ کی محتاج ہے. اللہ تعالیٰ نے انسان کے کامیابی اور ناکامی اس کے اندر کی دولت پر رکھا ہے, اس کا یقین اور اس کے اعمال. کامیابی اور ناکامی انسان کے اندر کے حال کا نام ہے. عزت اور ذلت, آرام اور تکلیف, سکون اور پریشانی, صحت اور بیماری, یہ اللہ نے ایسا اس کا انتظام رکھا ہے. انسان کے اپنے اندر کے حالات کا نام ہے. ان حالات کے بننے اور بگڑنے کا دنیا کی چیزوں سے تعلق نہیں ہے. اس لیے اللہ کی قدرت سے براہ راست فائدہ لینے کے لیے ایمان یقین میں ترقی کی جائے, اور اعمال جو لائے نبی صلی اللہ علیہ وسلم ان پر محنت کی جائے. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین. شیخ ابو الحسن شاذلی رحمۃ اللہ علیہ بڑے درجے کے اولیاء اللہ گزرے ہیں, مراکش اور تیونس اور مصر وغیرہ میں یہ رہے ہیں, اور کہا جاتا ہے کہ 105 سال کی عمر پائی. ایک مرتبہ یہ مصر کے شہر قاہرہ میں تھے, حج کے دن قریب آ گئے. شیخ نے اپنے دوستوں سے کہا کہ ہمیں اس سال غیب سے حج کرنے کا حکم ہوا ہے, پانی کا جہاز تلاش کرو. تو دوستوں نے بہت تلاش کیا تو ان کو ایک بوڑھے عیسائی کا جہاز ملا. سب اس میں سوار ہو گئے, لیکن وہ کشتی, وہ جہاز چلتا نہیں تھا, ہوا الٹی چل رہی تھی, اور وہ سمندر میں ایک ہفتے تک اس طرح ٹھہرے رہے کہ ان کو شہر کے پہاڑ دکھائی دیتے تھے. یعنی پانی کا جہاز شپ تھوڑا سا چلا اور ہوا الٹی چلنے لگی تو وہ سمندر میں رک گیا. پہلے زمانے میں ہوا سے چلتے تھے جہاز. تو مخالف لوگ تانے دینے لگے کہ دیکھو ان کو تو حج کا حکم دیا گیا تھا اور حج کا وقت قریب ہے اور یہ ہوا میں پھنسے ہوئے. شیخ کے دل میں بے چینی ہوئی. ایک دن دوپہر کو آرام کر رہے تھے, قیلولہ فرما رہے تھے کہ اللہ تعالیٰ نے ان کو ایک دعا کا الہام کیا. یہ بہت مشہور دعا ہے, دعائے حزب البحر کہلاتی ہے. ان بزرگ نے نیند سے اٹھ کے دعا پڑھنی شروع کی. جہاز کے افسر کو بلایا کہ چلو اپنا اٹھاؤ بادبان, یعنی یہ ہوا کے پردے جو لگاتے ہیں اس کو چلاؤ. تو اس نے کہا کہ یہ تو نہیں چلے گا جہاز. شیخ نے کہا کہ ہم جو کہتے ہیں اس پر عمل کرو اور اللہ کی مہربانی دیکھو. جو ہی اس نے بادبان اٹھایا ہوا ٹھیک ہو گئی اور جہاز چلنے لگا, اور بہت سلامتی کے ساتھ وہ اپنے منزل پر پہنچ گئے. تو اس بوڑھے عیسائی کے بیٹے مسلمان ہو گئے یہ کرامت دیکھ کے, اور وہ خود دل میں بہت غمگین ہوا. رات کو اس نے خواب میں دیکھا کہ شیخ ایک بڑی جماعت کے ساتھ جنت میں جا رہے ہیں, اور اس بوڑھے آدمی کے لڑکے بھی ان کے ساتھ جنت میں جا رہے ہیں. اس نے بھی اپنے بیٹوں کے پیچھے جانا چاہا مگر فرشتوں نے روک لیا. فرشتوں, یہ خواب میں دیکھا جا رہا ہے, فرشتوں نے کہا کہ تم ان کے دین پر نہیں ہو. تو صبح کے وقت اس کو بھی ہدایت ہو گئی اور اس نے بھی کلمہ پڑھ لیا, اور وہ بڑے درجے کا, وہ بھی شیخ ہو گیا. یعنی سفر میں جتنی کرامات پیش آئیں اور یہ ایک بابرکت دعا ان کو سکھائی گئی جو دعائے حزب البحر کہلاتی ہے. اس دعا میں, دعا تو لمبی ہے, اس کو پڑھنے کی خاص طریقہ بھی ہوتا ہے جو کتابوں میں دیکھا جائے, بہشتی زیور میں, اور علیحدہ سے اس کے رسالے بھی چھپتے ہیں. اس کے اندر جو عربی کے بعض الفاظ ہیں اور خوبصورت ترجمہ ہے, فرمایا وَسَخِّرْ لَنَا هَذَا الْبَحْرُ كَمَا سَخَّرْتَ الْبَحْرَ لِسَيِّدِنَا مُوسَى عَلَيْهِ السَّلَامِ وَسَخَّرْتَ النَّارَ لِسَيِّدِنَا إِبْرَاهِيمَ عَلَيْهِ السَّلَامِ وسخرت الجبال والحديد لسيدنا داود عليه السلام وسخرت الرياح والشياطين والجن والإنس لسيدنا سليمان عليه السلام وسخرت الملك والملكوت والعوالم كلها لسيدنا ونبينا وشفينا ومولانا محمد عليه الصلاة والسلام ورحمة الله وبركاته وسخر لنا كل وزير وأمير ورعية وسخر لنا كل بر وفاسق وفاجر وسخر لنا كل بحر هو لك في الأرض والسماء والملك والملكوت وبحر الدنيا وبحر الآخرة وسخر لنا كل شيء جاما بيده ملكوت كل شيء وإليه ترجعون. مفهوم ہے کہ اللہ ہمارے لیے اس دریا کو سمندر کو مسخر کر دیجئے، یعنی فرما بردار کر دیجئے، جیسا آپ نے موسیٰ علیہ السلام کے لیے دریا کو مسخر کر دیا تھا. موسیٰ علیہ السلام نے عصا مارا اور سمندر میں راستے بن گئے، خشکی کی سڑکیں بن گئیں، پار ہو گئے. اور ایسا مسخر کر دیجئے جیسا آپ نے آگ کو ابراہیم علیہ السلام کے لیے کر دیا تھا، ابراہیم علیہ السلام کو آگ میں پھینکا اور وہ آگ تو ان کے لیے گلزار اور ٹھنڈک اور سلامتی ہو گئی. اور جیسا کہ آپ نے داؤد علیہ السلام کے لیے پہاڑوں کو مسخر کر دیا تھا، یا جبال، پہاڑ داؤد علیہ السلام کے ساتھ تسبیح کیا کرتے تھے، اور لوہے کو نرم کر دیا تھا کہ لوہے کو جیسے چاہتے ہاتھ سے موڑ لیتے اور اس سے زرہیں بناتے تھے، اور جیسا آپ نے سلیمان علیہ السلام کے لیے ہوا کو اور جنات کو شیاطین و ان سب کو مسخر کر دیا تھا، اور جیسا کہ آپ نے ملک اور ملکوت اور عالم اور تمام دنیا کو حضور صلی اللہ علیہ وسلم کے لیے مسخر کر دیا تھا. اور درود و سلام اور رحمتیں اللہ کی اور برکتیں ہوں، اور اے اللہ مسخر کر دیجئے ہر ایک وزیر امیر اور رعایا اور ہر ایک نیک آدمی اور گنہگار بد کردار سب کو ہمارے لیے فرما بردار کر دیجئے، اور ہمارے لیے ہر دریا کو مسخر کر دیجئے، اور جو کچھ زمین میں ہے، آسمان میں ہے، ملک اور ملکوت میں ہے، دنیا اور آخرت میں ہے، ہر چیز کو مسخر کر دیجئے. اے وہ ذات کے اس کے ہاتھ میں ہے حکومت، اور اسی کی طرف لوٹ کر جانا ہے. آگے اللہ کے ناموں سے دعا ہے، یا سمیع و یا علیم و یا حلیم و یا عظیم و یا علی و اسمع دعاءنا ونداءنا بخصائص لطفك آمين آمين آمين. أعوذ بكلمات الله التامات كلها من شر ما خلق. يا عظيم السلطان، يا قديم الإحسان، يا داعم النعم، يا باسط الرزق ويا واسع العطايا، يا دافع البلايا، يا سامع الدعاء، يا حاضرا ليس بغائب، يا موجودا عند الشدائد، يا خفي اللطف، يا لطيف الصنع، يا مجمل الستر، يا حليم لا يعجل، يا كريم لا يبخل، اقض حاجتي برحمتك يا ارحم الراحمين. فرمایا کہ یا اللہ، سب کچھ سننے والے، سب جاننے والے، حلیم اور عظیم اور بلند مرتبہ، ہماری دعا سن لیجئے، ہماری پکار اس کے ساتھ خاص مہربانی فرمائیے، اور اللہ کے پورے اور کامل کلمات کے ساتھ پناہ مانگتا ہوں ہر چیز کے شر سے. اے بڑے غلبہ والے، قدیم احسان کرنے والے، ہمیشہ نعمت دینے والے، روزی فراخ کرنے والے، بخشش والے، بلاؤں کے دور کرنے والے، دعا کے سننے والے، اے وہ ذات کے حاضر ہے، کسی وقت غائب نہیں ہے، اور موجود ہے سختیوں کے وقت، اور چھپی ہوئی مہربانی کرنے والے، اور پاکیزہ نیک کام کرنے والے، اور عیبوں کو ڈھانکنے والے، اور حلیم اور بردبار جو جلدی نہیں کرتے، اور ایسی بخشش کرنے والے کہ بخل نہیں کرتے. میری حاجت اپنی مہربانی سے پوری کر دیجئے یا ارحم الراحمین. تو دعاؤں کی جو بڑی کتابیں ہیں یا اس طرح کے بزرگوں کی کرامات والی، کبھی کبھی سال میں اور اچھے موقع آئے، رمضان، حج، عمرے اور جاگنے کی راتیں، تو ان میں یہ کتابیں بھی منگوا کر دیکھ لیا جائے. میرے معزز بھائیوں بہنوں، ہماری امت کی مقدس مائیں اور بہنیں، اللہ تعالیٰ آپ سب کو علم نافع اور عمل صالح کی توفیق عطا فرمائے. انبیاء صدیقین صالحین کے ساتھ ہمارا آپ کا حشر فرمائے، اور وقت میں، صحت میں، رزق میں برکتیں عطا فرمائے، اور ہر گھر میں اللہ تعالی خوشیاں، نعمتیں، فراخی، کشادگی عطا فرمائے. جب ہم اللہ کو یاد کریں گے اللہ پاک ہمیں یاد فرمائیں گے. فذکرونی اذکرکم، جو آدمی دین سیکھنے جائے فرشتے اس کے لیے پر بچھاتے ہیں، اللہ کی مخلوق دعائیں کرتی ہے، فرشتوں کی جماعت ذکر کے حلقوں کی تلاش میں رہتے ہیں. وہ گھر مبارک ہے جہاں اللہ کا ذکر ہوتا ہے، تعلیم ہوتی ہے. علم کا ایک باب سیکھ لینا 1000 رکعت نفل کا ثواب ہے. جس جگہ اللہ کا ذکر ہو آسمان میں نور کی طرح چمکتے ہیں. جو آدمی اللہ کے واسطے ایک جگہ آئے واپس گئے، کوئی اور غرض نہیں تھی، ایسے لوگ عرش کے سائے میں ہوں گے، نور کے ممبروں پر ہوں گے. دین سیکھنے کے لیے طلب اور ادب کی ضرورت ہے. بہت ہی شوق کے ساتھ اللہ والوں کی باتیں سنی جائیں. بسم اللہ الرحمن الرحیم. اللہ تعالی نے انسان کو کچھ ضروریات دی اور کچھ خواہشات دی اور کچھ احکام دیے اور دنیا میں بھیجا. انسان کے نفس میں خواہشات ہیں مزے اور بڑائی کے، خوبصورت رنگ اور اچھی چیز دیکھنے کی خواہش ہوتی ہے، خوبصورت آوازیں سننے کی خواہش ہوتی ہے، نازک اور نرم اور ملائم چیزیں چھونے کی خواہش ہوتی ہے، خوشبودار چیزیں سونگھنے کی خواہش ہوتی ہے، اور لذیذ ذائقے دار مزے دار چیزیں کھانے پینے کی خواہش ہوتی ہے. یہ انسان کو خواہشات کے سمندر میں بنا کے بھیجا. اور نفس کی چاہت کی تمام چیزیں بہترین اور اعلیٰ کوالٹی کی اور بہت زیادہ بنا کے جنت میں چھپا کر رکھ دی کہ اصل زندگی تو وہاں کی ہے، جب آئے گا تو دیں گے. اور دنیا میں بھی کچھ عارضی ٹیمپریری اسی طرح کی کچھ ایگزامپل سیمپل، کچھ خوبصورت شکلیں، آوازیں، کچھ کھانے پینے کی چیزیں، یہ امتحان کے لیے رکھ دیں کہ دیکھو کیا کرتا ہے. اور ان چیزوں میں حلال اور حرام کے گروپ بنا دیے اور ان کے اوپر احکامات لگا دیے ڈوز اور ڈونٹس کے، اور جنت کو ناگواریوں سے گھیر دیا اور جہنم کو خواہشات سے گھیر دیا. پھر اللہ نے خود کو چھپا لیا، نظر نہیں آ رہے، اور امتحان لے رہے ہیں کہ مجھ کو تلاش کرو اور دنیا کی چیزوں میں مت کھو جاؤ. ہاں، حلال ضرورت پوری کر سکتے ہو. اللہ کو پا لیا یعنی اللہ کے احکام مان کے زندگی گزار لی، تو جنت میں جاؤ گے تو نفس کی ساری خواہشیں پوری کریں گے جو وہاں چھپا کے رکھا ہے. وَفِيهَا مَا تَشْتَهِيهِ الْأَنفُسُ وَتَلَذُّ الْأَعْيُنُ، اس میں وہ ہر چیز ہوگی جس کی دلوں کو خواہش ہوگی اور آنکھوں کو لذت ملے گی. فَلَا تَعْلَمُ نَفْسٌ مَا أُخْفِيَ لَهُم مِّن قُرَّةِ أَعْيُنٍ، کوئی نہیں جانتا آنکھوں کی ٹھنڈک کا کیا سامان جنت میں چھپا کر رکھا گیا ہے. لہم ما یشاؤون فیہا ولدینا مزید، ان کو وہ سب کچھ ملے گا جو وہ چاہیں گے، اور ہمارے پاس کچھ اور بھی ہے زیادہ. مومنین کو کہا جائے گا، قرآن پاک میں یہ سبق آتا ہے، ادخلوها بسلام، تم سب اس میں سلامتی کے ساتھ داخل ہو جاؤ. سورہ یاسین میں فرمایا سلام قولا من رب الرحیم، رحمت والے رب کی طرف سے سلام ہو. جو آدمی بہت زیادہ پریشان ہو بیماری، تنگ دستی، پریشانی میں، اس کو بطور رقیہ کے، وظیفے کے، یہ بھی پڑھنا چاہیے سلام قولا من رب الرحیم. اور یاد کریں اس وقت کو جب جنتیوں کے پاس فرشتے حاضر ہوں گے، وَالْمَلَائِكَةُ يَدْخُلُونَ عَلَيْهِمْ مِنْ كُلِّ بَابْ سَلَامٌ عَلَيْكُمْ بِمَا صَبَرْتُمْ فَنِعْمَ عُقْبَ الدَّارِ. فرشتے ہر دروازے سے سلام کرتے ہوئے داخل ہوں گے اور کہیں گے تم پر سلامتی ہو، اس لیے کہ تم نے دنیا میں صبر کیا تھا، دیکھو اس جہاں میں تمہارا انجام کتنا اچھا ہے. یہ سورہ رعد کی آیت ہے، اور یہ بھی تنگی پریشانی کا علاج ہے، اس کو پڑھنا چاہیے. سلام علیکم بما صبرتم فنعم عقب الدار. اب انسان بیچارہ دنیا میں آیا، تو مخلوق کی محبت میں کھو گیا اور وقت اور توجہ اور دھیان اس کا مخلوق میں خرچ ہو گیا اور دنیا کی چیزوں میں بیچارہ رات دن کی مشقت. کسی کو حلال چیزیں مل گئیں تو کوئی بخل میں پڑ گیا, کنجوسی میں, یا فضول خرچی میں پڑ گیا, اسراف میں, یا لوگوں سے مقابلے کمپٹیشن میں پڑ گیا, یا آرائش غفلت اور عیش میں مزے میں پڑ گیا. یہ ہوا حلال کا حال. اور اگر اللہ بچائے کوئی حرام میں پڑ گیا تو لالچ اور جھوٹ اور ہیر پھیر اور ملاوٹ اور رشوت اور دھوکے اس میں پڑ گیا, دونوں طرح سے گیا. مخلوق سے اگر کوئی نقصان پہنچ گیا تو غصہ اور غیبت اور انتقام, اور جہاں پر بدلہ نہیں لے سکتا تو بیچارہ رنج اور غم اور پریشانی میں پڑ گیا, صحت خراب ہو گئی, دماغی امراض ہو گئے. اور جس کو سب چیزیں مل گئیں, بڑے مزے میں رہا, کوئی پریشانی نہیں آئی, تو وہ بیچارہ پرائیڈ اور ایروگینس اور عجب اور کبر اور فخر اور غرور میں پڑ کے تباہ ہو گیا. تو دنیا میں خوشی سے پھول گیا اور آخرت میں جا کے چونٹیوں کی طرح ہو جائے گا. تو انسان کے یہ سارے خطرات میں سے دنیا میں امتحان کے لیے آیا. پریشانیاں اور ان کا علاج, یہ رسالہ ہے مفتی عبدالرؤف سکھروی صاحب دامت برکاتہم کا, اس میں ملفوظات ہیں مفتی اعظم مفتی شفیع رحمۃ اللہ علیہ کے, اور مجالس مفتی اعظم ان کی بڑی کتاب ہے حضرت کی مفتی اعظم, تو اس میں سے ارشادات لیے ہیں, اور اس میں سے بعض حکیم الامت کے بھی ہیں. تو مفتی اعظم نے فرمایا کہ سارے دکھ اور پریشانیوں کا مدار یہی تجویز ہے کہ انسان اپنے لیے یا اپنے متعلقین رشتہ داروں کے لیے ایک خیالی پلاؤ پکا لیتا ہے, یعنی ایسا ایسا ہونا چاہیے. اگر پہلے سے کوئی تجویز نہ ہو تو پریشانی کبھی آپ کے پاس نہیں پھٹکے گی. شیخ نے فرمایا کہ پریشانی کا علاج ہے کہ اللہ کی رضا کی کوشش کرو. پریشانی کا سبب ہمیشہ معصیت گناہ ہوتا ہے, اور اس کی حقیقت ہے اللہ کی نافرمانی. پریشانیوں کا علاج فرمایا, ایک ایسا آدمی تلاش کرو جو دل سے اپنا خیر خواہ ہو, ہمدرد ہو, عقل والا ہو, کچھ تجربہ رکھتا ہو, رازدار ہو, آپ کی باتیں کسی کو نہ بتائے, بے تکلف ہو, اگر آپ غلطی پر ہیں تو وہ ظاہر کر دے, اور دیندار ہو تو نور نور علی نور. ایسا آدمی مل جائے, یہاں پر تو شیخ کی بھی قید نہیں لگائی, کہا کہ ایسا ایک آدمی ڈھونڈ لو اپنے رشتہ داروں میں, پڑوس میں, ایسا آدمی مل جائے تو کسی غم اور فکر کا بوجھ اپنے دل پر نہ رکھو, ہر واقعے کو اس کو بتا دو, ہمدردی کرے گا, اس سے کچھ غم ہلکا ہو جائے گا, تسلی دے گا, کچھ مناسب تدبیر بتا دے گا. اب رہا کہ پریشانی پھر بھی باقی رہے, تو حکیم الامت نے فرمایا کہ تمام پریشانیوں سے بچنے کا ایک واحد طریقہ ہے, اور وہ کیا ہے کہ پریشانی کو پریشانی مت سمجھو. اب ہم کہیں کہ صاحب درد ہو رہا ہے, اس کو درد نہ سمجھے تو ہم کیا کریں؟ فرما رہے ہیں کہ ہر بیماری کا علاج نفسیات سے ہو رہا ہے. نفسیات یہ ہے کہ دماغ کو اس تکلیف سے ہٹا لو. کسی کو بخار ہے, کسی نے کہہ دیا کہ میاں بخار بڑا خطرناک ہے, تو اب تک تو خطرناک نہیں تھا, اب ان کے بولنے سے ہو گیا. اس طرح پریشانی کو سمجھا جائے کہ پریشانی کچھ بھی نہیں ہے, تو پھر پریشانی کا اثر ہلکا ہو جائے گا. دنیا میں جتنے لوگ ہیں ایک بھی ایسا نہیں ہے جو کسی نہ کسی تکلیف میں نہ ہو. کوئی دنیا میں ایسا نہیں ہے جس کی ساری خواہشیں پوری ہو جائیں. ایسا درجہ تو صرف اللہ تعالیٰ کو حاصل ہے, یہاں تک کہ نبیوں کے اوپر بھی پریشانیاں آئیں. تو اس لیے اللہ کی مہربانی ہے, ورنہ جو حال ہے اس سے بھی زیادہ پریشانی ہو سکتی تھی, اس لیے بھی شکر کیا جائے. کچھ عقل مند لوگوں کے کچھ اقوال ہیں, دنیا کے کاروبار تقدیر سے وابستہ ہیں, فائدہ ہو کہ نقصان, تقدیم اور تاخیر, یعنی جلدی ہو یا دیر سے ہو, کسی کو طاقت نہیں, تو تقدیر میں ہے وہی ہوگا. چلو تدبیر کو ہاتھ سے مت چھوڑو, اور دور اندیشی سے کام کرو. अगर आप हंसते हैं तो सारी दुनिया आपके साथ हंसेगी, लेकिन अगर रोना पड़ जाए तो अकेले ही रोना पड़ेगा। गम में ज्यादा लोग साथ नहीं देते। हिम्मत वालों के पास मकासिद होते हैं, ऑब्जेक्टिव, इरादे, विजन, बुलंद इरादे होते हैं, और आम लोगों के पास सिर्फ ख्वाहिशात होती हैं। इंसान को चाहिए कि दरिया की तरह सखी हो। दरिया का फ्लो देखो, हर चीज को फायदा पहुंचा रहा है, फ्रेश वाटर हर जगह ले जा रहा है। दरिया की तरह सखी बने, सूरज की तरह शफीक और मेहरबान बने, और जमीन की तरह नरम बने, मिट्टी की तरह। अगर आप चाहें तो अपने ख्यालात बदलकर अपनी जिंदगी को खूबसूरत बना सकते हैं। यह है फार्मूला। अगर आप चाहें अपने ख्यालात बदल के सोचने का तरीका, अपनी थिंकिंग, आइडियोलॉजी, अपना विजन, उनको बदल के अपनी जिंदगी को खूबसूरत बना सकते हैं। घटिया यानी लो लेवल की, यानी बुरी गंदी बातें, छोटी मोटी बातें मत सोचा करें। अपने दिलो दिमाग को साफ रखें, वरना आपके अंदर का अजीम इंसान मर जाएगा। खराब ख्यालात जहन और दिमाग को मुर्दा कर देते हैं। दिल अगर स्याह हो जाए तो चमकती आंखें भी कुछ नहीं कर सकती। कितना अजीम इंसान है जो अपना गम अपने दिल में छुपाए और जिंदगी मुस्कुरा के गुजार रहा है, किसी को मालूम नहीं। दुनिया में सबसे मुश्किल काम अपनी इस्लाह करना, सबसे आसान काम दूसरों पर नुक्ताचीनी और तनकीद करना। दोस्त के साथ मोहब्बत एतदाल के साथ रखो, मुमकिन है कभी लड़ाई और बिगाड़ हो जाए। दुश्मन के साथ भी दुश्मनी हद से ज्यादा मत करो, हो सकता है कभी दोस्ती हो जाए। और किसी खुशी के छिन जाने पर इतने दीवाने मत बने, बल्कि दूसरी खुशी तलाश करें। एक खुशी चली गई, दूसरी खुशी तलाश करें। अपनी जरूरतें कम करेंगे तो राहत नसीब होगी। बिस्मिल्लाहिर्रहमानिर्रहीम। कुछ परेशानियों का इलाज कुरान और हदीस में जो नुस्खे आए हैं, ये हजरत मौलाना पालनपुरी रहमतुल्लाह अलैह के मलफूजात जो बिखरे मोती के नाम से छपते हैं, उनमें ये मलफूजात मिलेंगे। हर रंज और गम को दूर करने का नुस्खा सूरह मोमिन सूरह गाफिर की आयत है, आयत नंबर 44। وأفوض أمري إلى الله إن الله بصير بالعباد। मैं अपना मामला अल्लाह के सुपुर्द करता हूँ, बेशक अल्लाह ताला अपने बंदों को देख रहा है। ये फिरौन के दरबार में एक आदमी ने दावत दी, खूब समझाया, कई यानी आयात की आयात है, आखिर में ये बोला कि मैं अपना मामला अल्लाह के सुपुर्द कर। किसी खानदान में, घर में ना इत्तफाकी हो, मोहब्बत की कमी हो, तो सूरे अनफाल की आयत नंबर 63 पढ़े। وَأَلَّفَ بَيْنَ قُلُوبِهِمْ لَوْ أَنفَقْتَ مَا فِي الْأَرْضِ جَمِيعًا مَا أَلَّفْتَ بَيْنَ قُلُوبِهِمْ وَلَكِنَّ اللَّهَ أَلَّفَ بَيْنَهُمْ إِنَّهُ عَزِيزٌ حَكِيمٌ کا مفہوم ہے کہ اگر تم زمین بھر کی چیزیں خرچ کر دیتے پھر بھی تم دلوں کو نہیں جوڑ سکتے تھے، لیکن اللہ تعالیٰ نے دلوں کو جوڑا، اس میں الفت اور محبت ڈالی، अल्लाह ताला ही जोड़ सकते हैं। लाइलाज बीमारी से शिफा के लिए सूरे अंबिया की आयत नंबर 83 पढ़े। ये अय्यूब अलैहिस्सलाम की दुआ है। इज़्नादा रब्बहु अन्नी मस्तनी अब्बुर्रो व अंता अरहमुर राहिमीन। कोई ऐसी बीमारी हो जाए जो पोशीदा जगहों पर हो, अल्लाह बचाए, कैंसर, इस किस्म की चीजें, तो फरमाया कि अल्लाह के मुबारक नाम पढ़ो, या मालिको या कुद्दूस या सलाम, या मालिको या कुद्दूस या सलाम। जो आदमी हुजूम और फिक्रों और मुसीबतों में फंस जाए, उसको चाहिए हस्बुनल्लाहु निमल वकील पढ़े, इब्राहिम अलैहिस्सलाम की दुआ। और इस आयत के इतने खवास हैं कि इसके ऊपर तो किताबें लिखी गई हैं, सिर्फ इस आयत के ऊपर, हस्बुनल्लाह व निमल वकील। और इसको पढ़ने के बहुत से तरीके हैं, मशायख के तजुर्बात हैं, तो अपने बुजुर्गों से, शेख से पूछ लिया जाए। ये जो आयत हैं, بہت ہی بابرکت ہیں، اور ان کو بعض اوقات نماز میں بھی سورہ فاتحہ کے بعد بار بار پڑھا جاتا ہے، اس کی خاص نماز ہوتی ہے کہ ایک رکعت میں یونس علیہ السلام کی دعا پڑھی، ایک میں ابراہیم علیہ السلام کی دعا پڑھی، ایک میں ایوب علیہ السلام کی دعا پڑھی، وغیرہ وغیرہ. رزق میں برکت کے لیے سورہ شورا کی آیت نمبر 19، اللہ لطیف بعباده یرزق من یشاء وهو القوی العزیز. شیخ عبد الغنی پھولپوری رحمت اللہ علیہ بزرگ تھے، اور فرمایا کہ حضرت حاجی امداد اللہ رحمت اللہ علیہ سے منقول ہے کہ 70 مرتبہ یہ آیت پڑھ لے صبح تو وہ آدمی رزق کی تنگی سے محفوظ رہے گا. اللہ لطیف بعباده یرزق من یشاء وهو القوی العزیز. مصیبت سے نجات کے لیے کثرت سے لا حول ولا قوت الا باللہ پڑھیں. یہ تو حدیث شریف میں ہے، رسول صلی اللہ علیہ وسلم نے عوف بن مالک رضی اللہ عنہ ان کو ایک تلقین فرمائی تھی. اور مجدد الف ثانی رحمت اللہ علیہ نے فرمایا کہ دینی اور دنیاوی ہر قسم کی مصیبتوں نقصان سے بچنے اور مقاصد حاصل کرنے کے لیے اس کلمے کی کثرت بہت مجرب ہے، اور اس کی مقدار بتائی گئی کہ روز 500 مرتبہ پڑھ لو، یعنی 5 تسبیحات پڑھ لو، لا حول ولا قوت الا باللہ، اور 100 مرتبہ درود شریف اس کے شروع آخر میں پڑھ کے اپنے مقصد کے لیے دعا کرے. تو لا حول ولا قوت الا باللہ یہ عرش کے خزانے سے نکالی گئی ہے، اور یہ 99 بیماریوں کا علاج ہے، اور اس میں سب سے چھوٹی بیماری رنج اور غم ہے، یہ چھوٹی بیماری ہے. اس کے علاوہ اور بھی 98 بیماریوں کا علاج. حضرت شاہ پھول پوری رحمت اللہ علیہ نے ارشاد فرمایا کہ کوئی آدمی ہو اس کے دل میں ظلمت ہو، جمود ہو، یعنی کوئی اچھی بات سمجھ میں نہیں آتی، ایسا پریشان کہ کوئی دین کی بات کا اثر ہی نہیں ہوتا، بیان سن رہے ہیں، لیکچر سن رہے ہیں، بزرگوں کے پاس جا رہے ہیں، نمازیں پڑھ رہے ہیں، پھر بھی دل ویسا کا ویسا ہی پریشان، تو اس کو چاہیے کہ وہ پہلے وضو کرے، 2 رکعت توبہ کی نیت سے پڑھے، پھر سجدے میں جا کے خوب روئے، خوب استغفار کرے، اور پھر ایک وظیفہ پڑھے، یا حیو یا قیوم لا الہ الا انت سبحانک انی کنت من الظالمین. اس میں یا حیو یا قیوم یہ تو اسم اعظم ہونے کی امید ہے، اور آگے وہ آیت ہے جس کی برکت سے یونس علیہ السلام نے 3 اندھیروں سے نجات پائی، اندھیری رات اور پانی سمندر کے اندر اور مچھلی کے پیٹ میں، 3 تاریکیوں سے نجات پائی. اور آگے فرمایا وَكَذَلِكَ نُنجِي الْمُؤْمِنِينَ، اسی طرح ہم ایمان والوں کو نجات عطا فرماتے ہیں. قیامت تک غموں سے نجات پانے کے لیے آیت کریمہ کا نسخہ آ گیا ہے. کسی بھی پریشانی میں کثرت سے آیت کریمہ پڑھے، لا الہ الا انت سبحانک انی کنت من الظالمین. سورہ توبہ آیت نمبر 129، یہ آخری آیت ہے سورہ توبہ، یہاں ختم ہوتی ہے. حسبی اللہ لا الہ الا ہوا علیہ توکلت وہو رب العرش العظیم. جو آدمی صبح شام 7 مرتبہ پڑھ لے، اللہ تعالیٰ دنیا آخرت کے ہر غم اور فکر کے لیے کافی ہو جائیں گے، بڑے بڑے کام آسان ہو جائیں گے. بسم اللہ الذی لا یضر مع اسمہ شیء فی الارض ولا فی السماء وهو السمیع العلیم. صبح کو 3 مرتبہ پڑھ لے تو اس دن کوئی مصیبت اور حادثہ نہیں آئے گا. انسان کو چاہیے کہ نیت اچھی رکھے، دعا کرے، مشورہ کرے، استخارہ کرے، تدبیر کرے، کوشش کرے، مگر نتیجہ اللہ کے ہاتھ میں ہے، نتیجے کے رزلٹ کے معاملے میں پریشان نہ ہو. بیٹی آپ نے عالمہ کورس پاس کر لیا تو 2 سیر خوشی ہے، اور اگر پاس نہیں کیا تو بھی 1 سیر خوشی ہے. صراط مستقیم اس کو کہتے ہیں کہ اس میں منزل پہ پہنچ گئے کہ نہیں، وہ اس کے بجائے دیکھا جاتا ہے کہ صراط مستقیم پر آ گئے کہ نہیں، ہائی وے ٹو ہیون، اس میں آ گئے، جنت کا راستہ بس کافی ہے، پہنچ گئے. एक आदमी बीमार हुआ, उसने 40 मरतबा आयत करीमा पढ़ लिया, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनल ज़ालिमीन। अब क्या हुआ, अगर ये क्या होगा, ज्यादा ज्यादा मर जाएगा, इंतकाल हो गया तो शहीद का दर्जा मिलेगा, और अगर सेहत मिल गई तो इसके सारे गुनाह माफ हो जाएंगे। दोनों तरह से फायदा ही फायदा है। एक आदमी ने दुआ की, उसके बाद उसको चीज मिल गई, तो अब शुक्र करे, अल्लाहुम्मा लकल हम्द वलकल शुक्र, अल्लाहुम्मा लकल हम्द वलकल शुक्र, हाजा मिन फ़ज़्ल रब्बी, अल्लाहुम्मा ज़िद फ़ज़िद, माशा अल्लाह ला कुव्वता इल्ला बिल्ला। अगर दुआ की और चीज नहीं मिली तो सब्र करे, ये उससे भी ऊंचा दर्जा है, इन अल्लाह मा साबिरीन। इसमें अल्लाह ताला खुद मिल गए, चीज नहीं मिली, अल्लाह ताला मिल गए। एक बादशाह था, उसने अपनी फौज भेजी लड़ाई के लिए, तो उसने सोचा कि लड़ाई में क्या होगा भाई, या तो जीत जाएंगे या हार जाएंगे, समझे आप, या तो मुल्क चला जाएगा या फिर अगला मुल्क मिल जाएगा। तो बादशाह ने दो खत लिखे अपनी कौम के नाम, उसने कहा कि अगर जीत गए तो ये वाला लेटर पढ़ के सुना देंगे, और अगर हार गए तो ये वाला लेटर पढ़ के सुना देंगे। बात खत्म हो गई, अपने काम में लग गए। किसी बड़े से बड़े वाकये में परेशान नहीं होना, जो भी रिजल्ट निकले उस पर राजी रहो। फातिमा रदी अल्लाह अन्हा हुजूर सल्लल्लाहु अलैहि वसल्लम की लाडली बेटी थी, जन्नत की तमाम खवातीन की सरदार। घर में गुर्बत है, फाका है, कोई काम काज के लिए नौकर नहीं है, पानी भी खुद लाना पड़ता है, घर में सारे काम काज सफाई, कोई मदद करने वाला नहीं। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के पास तशरीफ लाई। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम चाहो तो तुम्हें मैं 5 बकरियां दे दूं, या चाहो तो 5 कलिमात सिखा दूं कि उनसे दुआ करो। तो उन्होंने कहा कि 5 कलिमात ही सिखा दीजिए, या अव्वल अल अव्वलीन, व या आखिर अल आखिरीन, व या ज़ल कुव्वति अल मतीन, व या राहिम अल मसाकीन, व या अरहम अर राहिमीन, इनसे दुआ करो, दुआ कबूल होगी। वो दुनिया लेने आई थी, आखरत लेके चली गई, बकरियां लेने आई थी, दुआ लेके चली गई। एक सहाबिया, उनके घर के सारे मर्द अल्लाह के रास्ते में गए थे, तो उनसे कहा गया कि तुम्हारे तो शौहर अल्लाह के रास्ते में शहीद हो गए। तो उनको इतना कोई गम नहीं हुआ, वो पूछने लगी कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम खैरियत से हैं कि नहीं। फिर आगे गईं तो किसी ने कहा कि अरे तुम्हारे तो अब्बा भी शहीद हो गए। उन्होंने जवाब में पूछा कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम खैरियत से हैं कि नहीं। फिर आगे कहा गया कि तुम्हारा तो बेटा भी शहीद हो गया। तो उन्होंने फिर पूछा कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम खैरियत से हैं कि नहीं। ऐसी उनको आप सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत होती थी। उम्मे सलमा रदी अल्लाह अन्हा, उनके शौहर फौत हो गए थे, तो उन्होंने इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन पढ़ा। फिर आगे अरबी की दुआ आती है कि अल्लाह इस मुसीबत का बेहतर बदला अता फरमाए। तो कुछ अरसा गुजरा, कुछ अरसे के बाद आपका निकाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम से हो गया। यानी आगे के क्या हालात पेश आए, अल्लाह ताला किस तरह अपने बंदों का इंतजाम फरमाते हैं। एक लतीफा है कि एक बादशाह था और उसका वजीर था, मिनिस्टर। बादशाह जो कुछ भी वाकया होता तो वजीर कहता कि अल्हम्दुलिल्लाह, अल्लाह ताला ने खैर कर दी। तो एक मर्तबा ऐसा हुआ कि बादशाह की जख्मी हो गया बादशाह, उसकी हाथ की उंगली कट गई, तो वजीर ने कहा अल्हम्दुलिल्लाह, अल्लाह ताला ने खैर कर दी। बादशाह बहुत नाराज हुआ, उसने वजीर को जेल में बंद कर दिया, या तुम जेल में जाओ, ऐसा क्यों बोला। तो वजीर ने कहा अल्हम्दुलिल्लाह, अल्लाह ने खैर कर दी कि मुझे जेल में बंद कर दिया। अगले दिन बादशाह जंगल को गए शिकार को, शेर का शिकार करते थे, और उसके सारे साथी पीछे आगे हो गए, एक शेर आ गया, करीब था कि वो शेर बादशाह को खा लेता। बादशाह बेचारा सांस रोककर जमीन पर लेट गया कि शायद जो है ये समझे कि मैं मरा हुआ हूँ, मुर्दा हूँ, मुझे छोड़ के चला जाए। शेर ने आके उसको सूंघा, अपने शिकार को सारा हाथ पैर देखे। शेर ने देखा ये तो जख्मी है, इसकी तो उंगली कटी हुई है, उसने कहा ये मालूम होता किसी ने खाया है मुझसे पहले, मैं नहीं खाता, मुझे तो फ्रेश मीट चाहिए। शेर छोड़कर चला गया, बादशाह की जान बच गई। बादशाह खुशी खुशी आए और वजीर को फौरन बाहर निकाला जेल से। तो उसको किस्सा सुनाया तो वजीर ने कहा कि अल्हम्दुलिल्लाह, अल्लाह ने खैर कर दी। तो बादशाह ने वजीर से कहा कि ये सब तो ठीक है, मेरी उंगली कट गई थी, अल्लाह ने मुझे बचा लिया, ये बचाओ कि तुम्हें जेल में डाला तो तुम्हें इस पे क्यों तुमने अल्हम्दुलिल्लाह कहा। वजीर ने कहा कि अगर आप मुझे जेल में नहीं डालते कल तो मुझे भी शिकार पर ले जाते और शेर तो मुझे खा ही लेता, तो मुझे अल्लाह ने बचा लिया। ऐसा हर हाल में खैर है, हर हाल में खैर है। अल्लाह, शेख मूसा बाजी रहमतुल्लाह अलैह, रूहानी शेख, उन्होंने रिस्क के छुपे हुए असबाब उस पर किताब लिखी, अल्लाह अपने नेक बंदों का इंतजाम किस तरह करते हैं। हसन बसरी रहमतुल्लाह अलैह से रिवायत है कि सलमान फारसी रदी अल्लाह अन्हु के पास एक मेहमान आ गया। वो मेहमान को लेकर शहर से बाहर गए, जंगल में गए, और वहां बहुत सारे हिरन और परिंदे थे। उन्होंने फरमाया कि देखो, तुम में से एक मोटा हिरन और एक मोटा परिंदा मेरे पास आ जाए, क्योंकि मेरे पास मेहमान आया। जंगल में जाके अरबी में फरमा रहे हैं कि देखो, एक अच्छा सा जानवर और परिंदा मुझे दे दो। फौरन एक मोटा जानवर, एक हरन और परिंदा उनके पास आ गए। मेहमान बड़ा हैरान हुआ, कहने लगा सुभान अल्लाह, आपके लिए परिंदे और हिरन मुसख्खर कर दिए गए। सलमान फारसी रदी अल्लाह अन्हु ने फरमाया कि आपको ताज्जुब हुआ, आपने कोई ऐसा बंदा भी देखा है जो अल्लाह की इताअत करता हो, फिर मखलूक में से कोई चीज बंदे की इताअत ना करती हो। ये सहाबा के करामात थे कि उनके कहने से इस तरह हो जाता था। शेख अबुल खैर रहमतुल्लाह अलैह मदीना मुनव्वरा गए ज़ियारत के लिए। 5 दिन गुजर गए, खाने को कुछ नहीं मिला, सफर में थे, 5 दिन से खाना नहीं मिला। आखिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम के रोजा मुबारक के सामने खड़े हुए और उन पर हुजूर सल्लल्लाहु अलैहि वसल्लम अबू बकर रदी अल्लाह अन्हो, उमर रदी अल्लाह अन्हो पर सलाम भेजा और फिर कहा कि या अल्लाह के नबी, मैं आपका मेहमान हूं आज रात, और वहां से हटकर मिंबर के पास सो गए। ख्वाब में हुजूर सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हुई और अबू बकर रदी अल्लाह अन्हो, उमर रदी अल्लाह अन्हो भी खड़े हुए और आगे अली रदी अल्लाह अन्हो भी थे, और इन्होंने उठ के हुजूर सल्लल्लाहु अलैहि वसल्लम की पेशानी का बोसा लिया। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको एक रोटी दी। ये ख्वाब में ये किस्सा चल रहा है, ख्वाब में एक रोटी दी, आधी रोटी तो ख्वाब में ही खा ली, फिर जब नींद से उठे तो बाकी आधी रोटी हाथ में, नींद से उठे बाकी आधी रोटी हाथ में। ये होते हैं बुजुर्गों के करामत। इमाम जाफर सादिक रहमतुल्लाह अलैह, उन्होंने अपने बेटा मूसा काजिम रहमतुल्लाह अलैह को नसीहत फरमाई और उसमें कामयाब जिंदगी के सारे उसूल बताए, कामयाब जिंदगी के उसूल बताए। ऐ मेरे प्यारे बेटे, मेरी वसीयत और नसीहत याद रखो, उस पर अमल करो, उससे तुम्हारी जिंदगी भी सआदतमंद होगी और मौत भी तारीफ की होगी। ऐ मेरे प्यारे बेटे, जो आदमी अल्लाह ताला के रिस्क के तकसीम पर राजी हो जाए वो गिनाए कल्बी के जरिए मुस्तगनी रहता है, और जो किसी और के माल पर लालच और हसद के तौर पर नजर रखे वो फकीर और मिस्कीन ही मरता है, और जो आदमी अपने गुनाह को कम समझे वो दूसरे के गुनाह को बड़ा समझता है, जो आदमी दूसरे लोगों के ऐब जाहिर करे तो उसके अपने घर वालों के ऐब जाहिर हो जाएंगे, जो आदमी शर और फसाद की तलवार बाहर निकालता है उसी तलवार से खुद मारा जाता है, जो आदमी दूसरे की हलाकत के लिए गड़ा खोदे खुद उसमें गिरकर तबाह होता है, जो आदमी बेवकूफ और बेदीन लोगों के साथ रहता है वो हकीर और जलील समझा जाता है, جو علماء اور اولیاء کے ساتھ رہتا ہے وہ معزز اور محترم سمجھا جاتا ہے. جو آدمی بری اور ناپسندیدہ جگہ جائے اس پر تہمت لگتی ہے, الزام لگتا ہے. اے پیارے بیٹے, لوگوں پر عیوب کی تہمت نہ لگانا, وہ بھی مقابلے میں تمہارے اوپر الزام لگائیں گے. بے فائدہ کاموں میں نہیں گھسنا ورنہ ذلیل ہو جاؤ گے. حق بات کہا کرو چاہے وہ تمہارے لیے مفید ہو کہ غیر مفید. اے پیارے بیٹے, قرآن کی تلاوت کثرت سے کیا کرو اور اسلام پھیلانے کی کوشش کیا کرو اور نیکی پھیلانے اور برائی دور کرنے کی کوشش کیا کرو. اور جو رشتہ دار کسی وجہ سے رشتہ توڑ دے تو تم محبت اور احسان سے رشتہ جوڑنے کی کوشش کیا کرو. جو عزیز دوست تم سے بات کرنا چھوڑ دے تم پہل کرو اور اس کو منانے کی کوشش کرو. جو آدمی تم سے کچھ مانگے اپنی استطاعت کے مطابق کچھ نہ کچھ دے دو. اور چغلی سے بچو, یعنی شرارت سے ایک آدمی کی بات دوسرے کو بتانا, کہ چغلی سے دلوں میں بغض پیدا ہوتا ہے. جب کسی سے کچھ مانگنا ہو تو شریف آدمی سے مانگو. کسی سے ملاقات کرنی ہو علماء کی زیارت اور ملاقات کرو. شیخ فرماتے ہیں کہ یہ نصیحتیں ہیں جن پر عمل کرنے سے دنیا آخرت کی مسرتیں اور خوشیاں نصیب ہوتی ہیں. مسلمان کو سلام کرنا, اس سے تو نیکیاں ملتی ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ایک مسلمان بھائی کے لیے مسکرایا, ایک بہن کے لیے مسکرائی, تو یہ مسکراہٹ, اسمائلنگ, یہ صدقہ ہے. اور مصافحہ, اس سے گناہ معاف ہوتے ہیں. مسلمان کی عزت کعبہ شریف سے زیادہ ہے. مسلمان کی مدد کو چلنا 10 سال کے اعتکاف کا ثواب ملتا ہے. بیمار کی عیادت کو جانا 70,000 فرشتے دعا کرتے ہیں. اور مسلمان سے ملاقات کو جانا جنت کا محل ملتا ہے. بیوہ مسکین کی خبرگیری اور مدد کرنا ایسا ہے جیسے دن بھر روزے رکھو رات بھر قیام اللیل پڑھو. والدین کو نظر رحمت سے دیکھنا ایک حج اور عمرے کا ثواب ہے. گھر میں شوہر اور بیوی ایک دوسرے کو محبت اور رحمت سے دیکھتے ہیں تو اللہ تعالیٰ دونوں کو رحمت سے دیکھتے ہیں. مسلمان کے لیے دعا کرنا, ایک فرشتہ آپ کے لیے دعا کرے گا. کسی مسلمان کا انتقال ہو گیا تو جو اس کو میت کو نہلائے گا غسل, اس کے سارے گناہ معاف ہو جائیں گے. جو اس کا جنازہ پڑھے گا اس کو ایک احد پہاڑ قیرات کا ثواب ملے گا. اور جو جنازے کو قبرستان لے جائے گا اس کو ایک اور قیرات, ایک اور پہاڑ کا ثواب ملے گا. اس کے مقابلے میں مسلمان کی غیبت کرنا ایسا ہے جیسے مرے ہوئے بھائی کا گوشت کھانا. اور جو مسلمان کا حق دبا لے گا قیامت میں اس کو مقبول نیکیاں, نماز, روزہ دینا پڑے گا. اور 3 دن سے زیادہ بات چیت بند کرنا منع ہے. 3 دن کے اندر صلح کر لے. کسی نے 1 سال بات چیت بند رکھی تو ایسا ہے جیسے مار ہی ڈالا. تو مسلمان کی دل آزاری کرنا, دل توڑنا, یہ تو بہت گناہ ہے. کیسا ہی گناہگار ہو, آدمی سے نفرت نہیں ہو, گناہ سے ہو. ہر جمعرات اور پیر کے دن جنت کے دروازے کھولے جاتے ہیں. ہر اس آدمی کی مغفرت کر دی جاتی ہے جو اللہ کے ساتھ کسی کو شریک نہ کرے سوائے اس آدمی کے جس کو اپنے کسی مسلمان بھائی سے بغض ہو, کینہ رکھتا ہے. تو کہا جاتا ہے کہ دونوں کو مہلت دو یہاں تک کہ آپس میں صلح کر لیں. فرمایا کہ پہلوان وہ نہیں ہے جو لوگوں کو پچھاڑ دے, پہلوان وہ ہے جو غصے کے وقت اپنے نفس پر قابو رکھے. فرمایا کہ غصہ ایمان کو بگاڑ دیتا ہے. کسی مخلوق کو نہ ستائے, اور کسی بے زبان جانور, کسی کتے, کسی گدھے کی بد دعا بھی نہ لے. اور لوگ انسان تو بڑی چیز ہیں, انسانوں سے آپس میں اچھے تعلقات, اچھا گمان رکھے, بدگمانی سے بچے. بدگمانی پر قیامت میں مقدمہ قائم کیا جائے گا، میرے بندے مندی کے بارے میں برا کیوں سوچا، اور خوش گمانی پر انعام ملے گا، خوش گمانی پر ایمان انعام ملے گا. شیطان اس کا دعو ہوتا ہے، بدگمانی سے لڑائی لگواتا ہے، اس سے دنیا آخرت دونوں برباد ہو جاتی. آپ نے دیکھا ہوگا کہ جب بچوں میں آپس میں کوئی لڑائی ہو تو تھوڑی دیر میں سب بھول جاتے ہیں. وہ قصہ تھا کہ گھر محلے میں بچوں میں لڑائی ہو گئی، پولیس بھی آ گئی، تو دیکھا گیا کہ اب بچے کیا کر رہے ہیں، تو دیکھا گیا کہ بچے تو وہی واپس گلی میں دوبارہ کھیل رہے ہیں خوشی خوشی، کوئی مسئلہ ہی. گھروں میں جو باتیں ہوں، کوئی اونچ نیچ ہو گئی، کوئی پریشانی ہو گئی، گھروں کی باتیں راز ہیں، سیکرٹ، باہر لوگوں کو نہ. ایک قبیلے کے لوگوں کا آپس میں کوئی جھگڑا ہو گیا تو صحابہ کے زمانے میں ان کو کورٹ میں، عدالت میں نہیں بھیجتے تھے، واپس اسی قبیلے کے بڑوں کو بھیج دیتے تھے، اپنے بڑوں کے پاس چلے جاؤ، نانا دادا کے پاس بیٹھ کے فیصلہ کرا لو. آدمی کو چاہیے کہ بڑا دل رکھے. دیکھو ماں کا دل اتنا بڑا ہوتا ہے، بچے کبھی کبھی شرارت بھی کرتے ہیں، بات نہیں سنتے، پریشان کرتے ہیں، لیکن بچے تھوڑی دیر میں ماں سب معاف کر دیتی. اللہ کے دربار میں اتنی رحمت ہے کہ 100 برس کا آدمی، اس نے کبھی ایمان یقین معلوم نہیں، کبھی نماز نہیں پڑھی، 100 برس کے بعد دین میں داخل ہوا تو اللہ تعالیٰ اس کو بھی معاف کر دیتے. ساری زندگی کوئی گناہ کرنے والا، پھر آخر میں توبہ کر لیا، اللہ تعالیٰ اس کو بھی معاف کر دیتے. تو دنیا میں موقع ہے، دنیا میں خوب موقع ہے. اس لیے گھر میں، خاندان میں، رشتہ داروں میں ہر آدمی کے فضائل سوچے جائیں. دوسرا آدمی ہیرا ہے، اور اس کو خدمت کرنے کے جتنے فضائل آئے ہیں کہ مجھے خدمت کرنے پر، اچھا گمان رکھنے پر، صبر کرنے پر، اپنی خواہشات کو قابو کرنے پر، غصے کو قابو کرنے پر، کیا کیا ملے گا، ان کو سوچا جائے. کہیں پر اختلاف ہے، لڑائی جھگڑا ہے، اس کو محبت میں بدلنے کے لیے اپنی زبان کو میٹھا بنائیں، یعنی منہ میں چینی اور شکر کی پوڑیا رکھ کر بولو، خیالات اچھے رکھ کر بولو. ایک بادشاہ نے خواب دیکھا، قصہ ہے، بادشاہ نے خواب میں دیکھا کہ اس بیچارے کے سارے دانت گر گئے. تو اس نے لوگوں کو جمع کیا، ارے میاں میرے خواب کی کیا تعبیر ہے؟ تو ایک آدمی نے دربار میں سے کہا کہ حضور، آپ کے سارے بچے مر جائیں گے، آپ کے سارے شہزادے شہزادیاں مر جائیں گے. بادشاہ بڑا ناراض ہوا، بڑا غصہ ہوا، تم نے ایسی خواب کی تعبیر دی، اس کو جیل میں بند کرو، نکالو یہاں سے. پھر بادشاہ نے دوسرے لوگوں سے پھر پوچھا دربار میں کہ مجھے خواب کی تعبیر بتاؤ، میرے دانت گر گئے. تو ایک آدمی نے کہا، حضور آپ کی عمر آپ کے خاندان میں سب سے لمبی ہوگی. اب آپ سمجھے، آپ کی عمر آپ کے خاندان میں سب سے لمبی ہوگی. اب بادشاہ خوش ہو گیا، حالانکہ بات وہی تھی، دونوں تعبیر میں کوئی فرق نہیں ہے، زبان کو میٹھا بنا کر بولو، بات کو اچھی طرح پیش کرو. ایک بڑھیا آ گئی اور اس نے حاکم وقت بادشاہ سے کہا کہ حضور میرے گھر میں چوہے نہیں آتے. بڑھیا نے شکایت کی، بادشاہ سمجھ گیا کہ بیچاری غریب ہے، اس کے پاس کھانے پینے کا سامان نہیں ہے، اس کا کچن خالی ہے. بادشاہ نے حکم دیا کہ اس کو کچھ غلہ کھانے پینے کا سامان دے دیا جائے. اپنے کانوں میں خوش گمانی کا فلٹر لگانا، اچھا گمان رکھنا، عربی میں اس کو کہتے ہیں حسن ظن، دوسرے کی بات کا اچھا مطلب لینا. ایک گھر میں شوہر ناراض تھے، وہ بولے کہ آپ ہر ہفتے آن لائن نئی نئی چیزیں خرید کر لے آتی. تو اس کو سمجھنا کہ یہ کہہ رہے ہیں، اصل بات یہ ہے کہ مہنگائی زیادہ ہے، آمدنی کم ہے، گھر میں کفایت شعاری اور اعتدال اور بچت کے ساتھ رہے. شوہر تو یہ کہہ رہے ہیں، جلدی میں کچھ اور کہہ گئے. ایک گھر میں گھر والے ناراض تھے کہ آپ شام کو بہت دیر سے کیوں آتے. شوہر دیر سے کیوں آتے ہیں؟ اصل بات وہ یہ کہہ رہی ہیں کہ مجھے آپ کا زیادہ وقت اور توجہ اور ہمدردی اور محبت چاہیے، وقت اور توجہ اور ہمدردی چاہیے. صوفی اقبال رحمت اللہ علیہ، انہوں نے فضائل النساء کتاب لکھی، اس میں چہل حدیث جمع کی خواتین کے فضائل پر. رسول صلی اللہ علیہ وسلم نے فرمایا جو عورت پانچ وقت نماز پڑھے، رمضان کے روزے رکھ لے، اپنی آبرو کی حفاظت رکھے اور اپنے شوہر کی تابعداری کرے، تو ایسی خاتون جنت میں جس دروازے سے چاہے داخل ہو جائے، یعنی آٹھوں دروازے کھول دیے گئے. فرمایا کہ جو عورت اپنے شوہر کی تابعدار ہو، اس کے لیے پرندے ہوا میں اور مچھلیاں دریا میں، فرشتے آسمانوں میں اور جانور جنگلوں میں استغفار کرتے ہیں، اتنا بڑا درجہ ملتا ہے. فرمایا کہ جو نیک بیوی ہے وہ نیک مرد سے پہلے جنت میں جائے گی. لیڈیز فرسٹ، یہ جنت کے لیے. سب عورتوں میں سب سے اچھی عورت وہ ہے کہ شوہر اس کی طرف نظر کرے تو وہ اس کو خوش کر دے، اور اس کو کوئی حکم دے تو اطاعت کرے، اور اپنی جان مال میں اس کو ناراض کر کے کوئی مخالفت نہ کرے. اور فرمایا کہ نیک عورت کی نیکی 70 اولیاء کی عبادت کے برابر ہے. نیک عورت کی نیکی 70 اولیاء کی نیکی کے برابر ہے. گھروں میں بعض اوقات اونچ نیچ، اختلافات، چیزیں سالہ سال سے رہتے ہوئے کچھ نہ کچھ پریشانیاں آ جاتی. اس میں یہ سمجھنا چاہیے کہ گھر کے مسائل کو حل کرنے کے کچھ ماڈل ہیں، کچھ طریقے ہیں. اس میں سب سے اونچا جو ماڈل ہے وہ ہے محبت کا ماڈل، لو. محبت میں کوئی اعتراض نہیں ہوتا، کوئی شکایت نہیں ہوتی. محبوب کی مرضی میں فنا ہو جانا ہے، جو وہ کہتے ہیں وہی ٹھیک ہے. اگر وہ کہتے ہیں کہ ابھی رات کا وقت ہے تو آپ بھی کہیں کہ ہاں رات کا وقت ہے. اگر وہ کہیں کہ نہیں ابھی دن کا وقت ہے تو آپ بھی کہیں کہ ہاں دن کا وقت ہے. جو وہ کہیں اسی میں فنا ہو جانا. صحابہ رضی اللہ عنہ کو حضور صلی اللہ علیہ وسلم کے ساتھ ایسی ہی محبت. جہاں پر یہ ماڈل نہیں ہو پاتا تو پھر اس سے نچلے درجے کا ماڈل ہوتا ہے، لوئر لیول کا، اور وہ ہے اکرام مسلم کا ماڈل. اور وہ ہے یعنی جو تبلیغ میں سکھایا جاتا ہے کہ بھائی آپ اپنے سارے حقوق چھوڑ دیجئے، دوسرے کے سارے حقوق دے دیجئے، یہ اولیاء اللہ کا راستہ ہے. اگر وہ کہہ رہے ہیں دن کو رات، یعنی الٹا کہہ رہے ہیں، تو آپ مان لیجئے، تھوڑی دیر کو چپ رہیے. ہمیں معلوم ہے کہ ابھی دن ہے، لیکن آپ کہہ رہے ہیں کہ رات ہے تو مان لیتے ہیں، جھگڑا ختم، بات ختم. خدمت سے اللہ ملے گا. لاٹھی کا مارا ہوا آدمی سر اٹھا سکتا ہے، اخلاق کا مارا ہوا آدمی سر نہیں اٹھا سکتا. الانسان عبد الاحسان. تو انسان کے دل کو جیتو خدمت کے ذریعے. جہاں پر یہ ماڈل بھی نہیں چلتا تو پھر تو ماڈل بن جاتا ہے گھر میں روم میٹ اور کمپنی اور دفتر کا، حقوق اور فرائض کا، کہ اب بھائی دونوں پورے پورے حقوق دے، مشورہ کرے، لسٹ بنائے. یہ کارپوریٹ ماڈل ہے. شیڈول بناؤ، آداب بناؤ، کوئی نگیٹو بات گھر میں مت کرو، پوسٹر لگاؤ، دیواروں پر لکھو کس وقت کیا کرنا ہے. دنیا اسی طرح چلتی جیسے کوئی کمپنی چل رہی. اور جہاں پر ان میں سے کوئی بھی ماڈل نہیں فٹ کیا تو پھر جھگڑا، فساد اور شکایت اور شیطان اور نفس اور بدگمانی، وہاں پہ پریشانیاں آتی ہیں. اس لیے کوشش کر کے گھروں میں خوب مشورہ ہو، دوسروں کی محبت کیا جائے، اکرام کیا جائے اور اچھی باتوں کا مذاکرہ کیا جائے. بسم اللہ الرحمن الرحیم. گھروں میں خوشی اور سکون لانے کے لیے کچھ دعائیں. یہ حلقہ چونکہ صرف ایک گھنٹے کا ہوتا ہے، یہ ٹاپک ایسے ہیں کہ ان میں تو 5 گھنٹے 10 گھنٹے بھی کم ہوتے ہیں، کیونکہ جب گھروں میں شکایتیں آتی ہیں تو کسی کی شکایت سننے میں 2-3 گھنٹے لگ جاؤ. تو اس کا نتیجہ یہ ہے کہ یہ ایک کورس لیا جائے کہ بھائی گھروں میں اچھے طریقے سے رہنے کا طریقہ. تو تھوڑی بات آج ہو گئی، اگلے بھی حلقوں میں یہی टॉपिक चलते रहेंगे। घर में खुशी और सुकून लाने के लिए सूरे अहजाब आयत नंबर 33, इसमें मोमिन खवातीन के औसाफ बयान किए गए हैं। उसके आखिर में आयत का टुकड़ा है, तो बुजुर्गान फरमाते हैं कि उसको घर में बदगुमानियां ना इत्तफाकी खत्म करने के लिए इस आयत को पढ़ा जाए रोजाना 111 मर्तबा। इन्नमा युरीदुल्लाहु लियुज़हिब अनकुमुर रिज्स अहलल बैत व युतहिरकुम तत्हीरा। एक दरूद शरीफ है, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन अदद मा फी इल्मिल्लाह अला तन दाइमतन बिदवाम मुल्किल्लाह व बारिक व सल्लम। इस दरूद शरीफ को पढ़ने के अपने फजाइल हैं और बाद बुजुर्गों के नजदीक इसको एक मर्तबा पढ़ने से 6 लाख दरूद शरीफ पढ़ने का सवाब मिल जाता है। तो इतना सवाब इसको तो चलते फिरते पढ़ता रहे आदमी जिंदगी भर। अल्लाह के वली वो होते हैं कि उनको कोई चीज मालूम हो गई सवाब की, जिंदगी भर के लिए बांध लिया, लिख लिया। और इसका एक खास फायदा ये है कि आपस में बदगुमानियां खत्म होके ताल्लुकात खुशगवार हो जाते हैं। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन अदद मा फी इल्मिल्लाह सलातन दाइमतन बिदवाम मुल्किल्लाह व बारिक व सल्लम। और ज्यादा परेशानी हो, फरीकैन में ना इत्तफाकी हो, तो एक और दरूद शरीफ है और ज़रियतुल वसूल अला जनाब रसूल सल्लल्लाहु अलैहि वसल्लम, दरूद शरीफ की किताबों में मिलता है। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन मुअत्तिरिर रूह व आलिहि अत्तय्यिबीन अत्ताहिरीन सलातन तुअत्तिरुना बिहा व बारिक व सल्लम। इसको पढ़ा जाए, दुआ पढ़ी जाए, या मुकल्लिब अल कुलूब قلب قلبها على محبتي يا مقلب القلوب قلب قلبه على محبتي। ये यानी अरबी के ग्रामर के कायदे से शौहर है तो ये दुआ पढ़े, बीवी है तो ये दुआ पढ़े। और सूरह फुरकान के आखिर में आयत है, उसको पढ़ा जाए, रब्बना हबलना मिन अजवाजिना व दुर्रियातिना कुर्रता अयुन व जअलना लिलमुत्तकीन इमामा। सीरत में और हिस्ट्री में, तारीख में जो बुजुर्ग खवातीन गुजरी हैं, जिन्होंने किस तरह अल्लाह के यहाँ दराजात हासिल किए, उनके हालात पढ़ो। फिरौन की मलका है आसिया और महल है, हर किस्म का ऐश है और आसानियां हैं, हजारों नौकर चाकर हैं, जेवरात हैं, डायमंड हैं, मजे की जिंदगी है, तफरी ही तफरी और आराम ही आराम और मजे ही मजे। लेकिन उन्होंने ये सारा छोड़ दिया कि फिरौन ईमान नहीं लाया था और वो ईमान ले आई थी, और उन्होंने दुनिया पर आखरत को तरजीह दी, और उनको फिर इतना बड़ा दर्जा मिला कि अल्लाह ने उनकी एक दुआ को, उनकी पुकार को कुरान में दर्ज फरमाया, रब्बी बनिली इंदका बैतन फिल जन्ना, कि अल्लाह मेरे पास अपने करीब जन्नत में एक घर बना दीजिए। ये दुआ है। और खवातीन में बहुत कम लोग कामिल हुए, और जो उनमें कामिल बहुत ऊंचे दर्जे के यानी औलिया में से, वलिया में से कहलाते हैं, तो उनमें ये खातून का शुमार है, मलका आसिया। और मरियम अलैहिस्सलाम को कहा जाता है वो खवातीन में कामिल है। और आयशा रदी अल्लाह अन्हा, आयशा रदी अल्लाह अन्हा का वाकया देखो कि किस तरह से उन्होंने छोटी उम्र में आप सल्लल्लाहु अलैहि वसल्लम के निकाह में आई और कुछ साल आपके साथ रही हैं। उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए दुनिया से, तो उन्होंने अपने घर में कमरे में रहकर पर्दे में रहते हुए दीन सिखाया। ना वो किसी मदरसे गई, ना स्कूल को गई, ना बाहर गई, घर में पर्दे में रहती हुई इतनी बड़े दर्जे की वो आलमा और कारिया और मुफ्तिया हो गई कि बड़े बड़े सहाबा पर्दे के बाहर जो है आकर वो सवाल पूछ के दीन सीख कर जाते। माशरती जिंदगी का बड़ा हिस्सा आयशा रदी अल्लाह अन्हा से सीखा गया। आप सल्लल्लाहु अलैहि वसल्लम के इंतकाल के बाद वो दुनिया में 47 साल 48 साल और जिंदा रही है, आधी न सदी वो रही हैं और दीन फैलाया है। अल्लाह ने इस बच्ची को इस काम के लिए भेजा था, न उनके बच्चे थे, न पोते, न पोती, न नवासी, न नानी। अल्लाह ने हर एक को अलग अलग काम के लिए बनाया। सुल्तान नूरुद्दीन जंगी रहमतुल्लाह अलैह, इनकी खसूसियत यह है कि ये आप सल्लल्लाहु अलैहि वसल्लम जो इनके ख्वाब में आए कि हमें कोई दुश्मन तकलीफ दे रहा है, तो ये फौरन मदीने शरीफ तशरीफ ले गए और फौरन सब लोगों को जमा किया और तहकीक की, तो मालूम हुआ कि कुछ लोग जो है वो दूर से वो कब्र मुबारक में एक सुरंग खोद के आपकी को ले जाना चाहते थे वहां। तो ये सुल्तान ने, बादशाह ने वहां पहुंच के वक्त पे शीशे की दीवारें वहां पे बनवा दी। ये खसूसियत है इस बादशाह की। इनकी जो घर वाली थी खातून मलका, सारा काम अपने हाथ से काम काज करती थी, और बादशाह उनको कहता था कि देखो मेरे पास सिर्फ 3 दुकानें हैं, उनकी आमदनी आती है, और घर में तो गरीब आदमी हूँ, घर का खर्च चलाना। तो बेचारी मलका सारा काम अपने हाथ से करती, कभी जिंदगी में शिकायत नहीं, और बादशाह को यह दर्जा मिला। जब नूरुद्दीन सुल्तान का इंतकाल हो गया तो फिर इन मलका इनका निकाह हुआ सलाउद्दीन अयूबी रहमतुल्लाह अलैह, वो भी बादशाह बने अगले। और उनकी खसूसियत ये थी कि उन्होंने बैतुल मकदस मुसलमानों को वापस दिलाया। तो ये खातून ने घर में रहते हुए काम काज करते हुए इनके जो यानी इनको जहां जहां शादी हुई तो अल्लाह ने उनके घरों में ऐसी बरकत दी। अल्लाह, सादगी, सबर, बर्दाश्त, अदब, एहतराम। भी मलाइशिया का किस्सा सुनो कि मलाइशिया में एक आदमी था इल्मे दीन और उस्ताद पढ़ने पढ़ाने की, लेकिन उसके माजूरी थी, उसके दोनों पैर कटे हुए थे। आदमी था, उसके दोनों पैर कटे हुए थे। तो उसका रिश्ता आया, मुझे रिश्ता कौन देगा, वो आदमी अपने हाथ से चलता था। तो एक घराने में वो उन्होंने जाकर पूछा तुम्हें जन्नत चाहिए, हाँ जन्नत चाहिए, तो एक जगह शादी हो गई और उसमें फिर 4 खूबसूरत बेटियां पैदा हुई। उस घराने में 4 खूबसूरत बेटियां पैदा हुई। ये इब्राहिम अदहम रहमतुल्लाह अलैह का जैसे किस्सा आता है कि वो अपनी बादशाहत छोड़ के अल्लाह के वली औलिया में शामिल हो गए थे। एक और इसी तरह के थे शाह शुजा करमानी रहमतुल्लाह अलैह, उन्होंने भी बादशाहत छोड़ दी थी, अल्लाह के वली बन गए, और उनकी बेटी शहजादी थी पहले, तो अब जो है ये सब अल्लाह के वली बन गए। और उन्होंने सोचा कि अब शहजादी की शादी एक ऐसे आदमी से करेंगे जो बहुत दीनदार होगा। तो उन्होंने देखा एक नौजवान बहुत ही खुशू खुदू से नमाज पढ़ रहा है, बड़ा नेक मालूम होता है, और गरीब आदमी था। तो उससे पूछा कि भाई तुम्हारी शादी हुई है, उसने कहा नहीं मैं तो बहुत गरीब आदमी। तो ये जो साबिक बादशाह थे उन्होंने कहा कि हम अब तुम इस पर राजी हो गए कि शाह शुजा कुरमानी की बेटी यानी शहजादी की तुमसे निकाह कर दिया जाए। उसने कहा मेरी ऐसी किस्मत कहाँ, मैं तो गरीब आदमी। बादशाह ने कहा मैं ही वो हूँ। तो उन्होंने फिर निकाह फरमा दिया और अपनी बेटी को ले गए उसके घर, और वो बेटी भी उतने ऊंचे दर्जे की औलिया अल्लाह में थी। जब वो गई शौहर के घर में तो उन्होंने कहा कि अब्बा आप हमें कहाँ ले आए। तो आदमी कहने लगा कि देखा मैं नहीं कहता था कि मैं तो इतना तंगदस्त और गरीब हूँ, ये शहजादी मेरे यहाँ कहाँ से रहेगी। शहजादी ने कहा कि बात ये नहीं है, देखो इस आदमी ने अपने घड़े के ऊपर घर में एक बासी रोटी, पुरानी रोटी का टुकड़ा रखा हुआ है, इसलिए मुझे हैरत हो रही है कि आदमी जो है आबिद जाहिद नहीं है, तो इस आदमी ने क्यों यहाँ रोटी रखी हुई है। उस आदमी ने कहा कि भाई मेरा आज रोजा था तो मैं समझा शाम को मैं इससे इफ्तार करूंगा। शहजादी ने कहा तुमको अल्लाह पे भरोसा नहीं है कि जिस अल्लाह के लिए रोजा रखा वो शाम को तुमको इफ्तार भी कराएगा। ये हाल होता। हकीमुल उम्मत ने किस्सा लिखा है कि एक औरत बहुत फरमा बरदार थी अपने शौहर की, और उसका शौहर किसी दूसरी औरत से मिलने जाता था। अब इस पर कितना गुस्सा आएगा घर में, एक तो काम गलत और उस पर यानी दूसरी औरत से मिलने गया। लेकिन वो बेचारी इतना सब्र करती कि एक तो कुछ नहीं कहती, दूसरे वो कहता कि खाना पका के दो, कहीं जाना है आउटिंग पे, तो वो खाना तैयार करके नाश्तेदान में साथ भेजती। इतने सब्र वाली, तो शेख यानी सोचना चाहिए कि किसी जमाने में उस आदमी को ख्याल आएगा कि मेरी इतनी पहुंची हुई अल्लाह की औलिया में। बरतानिया में एक नौ मुस्लिम थी खातून, तो उनकी शादी हुई, तो उन्होंने सवाल पूछा थोड़े दिनों के बाद कि क्या ऐसा हो सकता है, शौहर परेशान है कि मैं इसका मेहर माफ कर दूं, कि ये जो है गरीब है, इसको कुछ पैसों की बचत हो जाए तो दूसरी शादी कर ले। ऐसा सवाल पूछा कि ये जायज है कि नहीं। यानी जो नौ मुस्लिम होते हैं उनके दिल इतने शफाफ और बहुत सब्र वाले होते। इंडिया का किस्सा है, कांधला में एक दीनदार बीवी रहती थी, शौहर की आमदनी में शक था कि शायद जो है जमीनों वगैरह का काम ऐसा था कि कहीं रुश्वत वगैरह लेते होंगे। तो उस नेक बीवी ने दो काम किए, एक काम तो किया कि कोई झगड़ा नहीं किया शौहर से कुछ कि आप ये क्यों करते, दूसरा काम ये किया कि शौहर की आमदनी से कोई जेवर और कपड़ा नहीं बनाया, और तीसरा काम ये किया कि घर का जितना सौदा था, ग्रोसरी हत्ता के गल्ला नमक हर चीज मैके से मंगाती और पकाती और खिलाती और शौहर को बताती थी। जिंदगी ऐसे गुजार, ऐसी नेक बीवियां होती, कोई झगड़ा ही नहीं निकाला घर में। अब इससे बढ़कर आखिरी किस्सा सुने, ये मिसाली खवातीन की किताब है, उसमें बुजुर्गों ने किस्से लिखे हैं कि एक करशी मजजूम थे, उनको जुजाम की बीमारी थी, तो बीमारी की वजह से यानी सेहत खराब है, शक्ल भी खराब है, देखने में अच्छे मालूम नहीं होते, तो वो निकाह नहीं करते थे। लेकिन एक जमाने में उन्होंने कहा कि अच्छा हमारा सारा हाल बता दो और कहीं जाकर रिश्ता मांगो, हो गया तो ठीक है। तो एक साहब थे, उन्होंने जाके बताया घर में, और उनकी बेटी निकाह पर राजी हो गई कि अच्छा हम इनकी खिदमत करेंगे। और ये आदमी बुजुर्ग थे, साहिबे करामात थे। जब निकाह हो गया तो इन्होंने दुआ की कि ये बेचारी औरत ने इतनी कुर्बानी दी है और मेरे से निकाह किया है, और मेरी बीमार रहता हूँ, जुजाम है, शक्ल पे भी खराबी है। इन्होंने अल्लाह से दुआ की कि मेरी शक्ल ठीक हो जाए और एक खूबसूरत जवान की शक्ल में मैं जाऊं उसके घर। निकाह के बाद तो अल्लाह ने इनको करामत से इनकी शक्ल बदल दी। अब ये गए बीवी से मिलने के लिए घर में, बीवी ने फौरन पर्दा कर लिया, आप कौन है? इन्होंने कहा मैं वही हूँ आपसे जो निकाह हुआ है। और बीवी ने कहा अफसोस, आपने मेरी नियत और सवाब को बर्बाद कर दिया। अफसोस, आपने मेरी नियत और सवाब को बर्बाद कर दिया, मैंने तो माजूर समझ के आपकी खिदमत के लिए आपसे निकाह किया। आपको घर में आना है तो उसी जुजामी बीमार की शक्ल में आइए तो रह सकते हैं, वरना आप मुझे छोड़। ये होता है कि तारीख में खवातीन जिनको कोई परेशानी पेश आई, किस कदर सब्र और बर्दाश्त से उन्होंने अपनी जिंदगी को गुजारा है। किसी को तो फरिश्ता बनना पड़ेगा भाई, दुनिया परफेक्ट जगह नहीं है, कुछ न कुछ तो ऊंच नीच रहेगी, आप में से किसी को तो फरिश्ता बनना पड़ेगा, तब मसला हल होगा। एक सहाबी को जन्नत की बशारत दी, आदमी जन्नती है, दूसरे सहाबी गए उनके साथ रहे कई दिन, देखा कोई ऐसा खास इबादत वगैरह तो करते नहीं है, बस फराइज पढ़ते हैं। पूछा क्या खास बात है, वो कहने लगे मैं अपने दिल में किसी के लिए खोट नहीं रखता, रोजाना सबको माफ कर देता। नबी सल्लल्लाहु अलैहि वसल्लम को कौम ने यानी ताइफ में पत्थर मारे तो खून निकल रहा है, और फरिश्ते आ गए पहाड़ों के कि आप कहें तो ये दो पहाड़ मिला के अभी पूरी इनके बदमाशों को खत्म कर देते। फरमाया कि नहीं, उम्मीद है कि इनके बच्चों में से कोई ले आएगा। कोई आराबी आ गया, उसने चादर खींच ली, किसी ने जो है वो थूक फेंक दिया, किसी ने मक्के शरीफ में दावत दे रहे हैं, किसी ने मट्टी डाल दी, किसी ने ऊपर से गार्बेज फेंक दिया, उहद के मैदान में आके दांत तोड़ दिए, और क्या। तो किसी भी मौके पे नबी सल्लल्लाहु अलैहि वसल्लम बद्दुआ नहीं दे रहे, कुछ भी कर लो, अल्लाह मग़फिर लिक़ौमी फ़इन्नहुम ला यालमून। दुनिया के मामलात में अपने से नीचे वालों को देखना और दीन के मामलात में ऊंचे वालों को देखना। सड़क के किनारे पर एक नाबीना बैठा था, एक ब्लाइंड लड़का, और बेचारा भीख मांग रहा था, अपनी टोपी को सीढ़ी पर रखकर, उसमें एक कार्ड लगा हुआ था पोस्टर, और उसमें लिखा हुआ था कि मैं नाबीना हूँ, मेरी मदद कीजिए, आई एम ब्लाइंड, हेल्प मी। लोग बेचारे हमदर्दी में एक दो पैसे डाल जाते, लेकिन कुछ खास पैसे जमा नहीं हुए। तो एक अकलमंद वहां से गुजरा, उसने कहा कि भाई, उसने कार्ड लिया पोस्टर, उसको पलट के दूसरी तरफ कुछ और लिखा और लगा दिया पोस्टर और चला गया। अब जो आदमी गुजरता, खूब रुपए बहुत सारे पैसे डॉलर डाल के जा रहा है, शाम तक बड़े जमा हो गए। फिर वो अकलमंद वहां से गुजरा तो नाबीना ने आवाज दी, पहचान दिया वही आदमी, जरा आइए, क्या लिखा है आपने, ये मेरी तो यानी जिंदगी ही बदल गई, आपने क्या लिखा है। तो उसने कार्ड पढ़ के सुनाया, उसमें लिखा हुआ था कि आज का दिन बहुत खूबसूरत है लेकिन मैं देख नहीं सकता, आज का दिन, टुडे इज अ ब्यूटीफुल डे, आई एम नॉट एबल टू सी। तो लोग उस पर यानी इतना रोए और उनको इतनी तरस आया कि वो उस बेचारे को सारे खूब पैसे दे देकर, अल्लाह। इसलिए गम और परेशानी किसको नहीं आती। आप सल्लल्लाहु अलैहि वसल्लम नरम दिल थे, कुशादा जर्फ थे, पुर उम्मीद थे, बेदार कल्ब थे, कामों में आसानी इख्तियार करते, अजमत वाले, सादगी के पैकर, बुलंद हिम्मत, लोगों से करीब, मुस्कुराते, लोगों के महबूब, शहरी और देहाती सबसे खुश अखलाकी से मिल रहे हैं, आपका चेहरा चमकता हुआ ताबनाक, इंतहाई हद तक हया, और आने वाले का इस्तकबाल करते, वेलकम करते, अल्लाह की अता से खुश होते। मायूसी आप सल्लल्लाहु अलैहि वसल्लम को छू कर नहीं गुजरी, नाकामी को आप जानते ही नहीं थे, और चिल्लाकर बात करने, हलक फाड़ने, बाल की खाल निकालने को पसंद नहीं करते, एक मिशन लेकर चलते थे, एक फिक्र के रहबर थे, उम्मत के लिए नमूना थे, नस्लों के कायद थे, कौमों के मुअल्लिम थे, आला अकदार का सरचश्मा, फजाइल का मजमा, अता का समुंदर, नूर की नदियां, और अल्लाह के हुक्म से अल्लाह की तरफ बुलाने वाले रोशन चिराग। इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह इतने बड़े इमाम थे अहले सुन्नत के, लाखों हदीसें याद हैं, रोजाना 200 रिकत नफिल पढ़ते हैं, और उनका कपड़ा उसमें पेवन लगा होता था, अपने हाथ से अपना कपड़ा सी लेते, 3 मिट्टी के कमरे थे, खाना क्या था, जैतून के तेल के साथ रोटी के टुकड़े खा लेते। इमाम साहब 17 साल तक जूतों में पेवन लगाकर इस्तेमाल करते रहे, महीने में सिर्फ 1 मर्तबा गोश्त खाते, हदीस शरीफ के लिए सफर करते। आपके जमाने में 4 बादशाह उसी शहर में आए हैं, और बादशाहों को क्या मिला, बड़े बड़े महल मिले, सोना चांदी, खजाने, लश्कर, झंडे, जायदादें, ख्वाहिशात, लेकिन उसके साथ में परेशानी और रंज और शोरिशें और जंगें और बगावत और शोर और हंगामे, तो ये बादशाह बड़ी परेशानी में दुनिया से गए। इमाम साहब इत्मीनान सुकून से रहते, आखरत पर नजर, सवाब की उम्मीद, जन्नत के तलबगार। तो जब इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह का जनाजा चला है तो लाखों लोग उसके जनाजे के साथ गए, और ऊपर से परिंदे गिर रहे थे अकीदत में, और कशकोल मारफत किताब है उसमें लिखा है कि 20,000 गैर मुस्लिम उस जनाजे को देख के मुसलमान हो गए, और दफन किया गया तो उसके 238 साल के बाद कब्र खोदी गई, किसी और की कब्र खोद रहे थे, इनकी कब्र खुल गई, देखा इमाम साहब मजे से लेटे हुए हैं वैसे ही फ्रेश, और इनका कफन भी वैसे ही ताजा है जैसे आज दफन किए। तो असल कामयाबी ये आखरत की कामयाबी है, और उधर क्या मिलने वाला है उसके शौक में रहे। जब मोमिनीन जन्नत में दाखिल होंगे तो अल्लाह ताला उनको कहेंगे कि बंदो मैं तुम्हें एक चीज दूं, खास चीज दूं, तो बंदे कहेंगे कि अल्लाह आप हमें जन्नत में ले आए, हमारे नूरानी चेहरे हो गए, जहन्नम से बचा लिया, अब क्या मिल सकता है। और तो अल्लाह ताला पर्दे को उठा देंगे, यानी आंखों से पर्दा उठ जाएगा और वो बंदे जन्नती अल्लाह ताला को देखेंगे, और सबसे महबूब और प्यारी चीज उनके लिए अल्लाह के दीदार की नेमत है। वुजूहु यौमइज़िन नाज़िरा इला रब्बिहा नाज़िरा लिल्लज़ीना अहसनुल हुस्ना वज़ियादा। अल्लाह ताला हमें, आपको, सारे कौम को अल्लाह ताला परेशानियों से बचाए, और अल्लाह ताला हर एक को खुशियाँ और मुसर्रतें राहतें अता फरमाए। दरूद शरीफ पढ़कर सबके लिए दुआ फरमा दें। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्म सल्ली अला मुहम्मदिन अफ़ज़ल सलावातिक, या अव्वल अल अव्वलीन व या आखिर अल आखिरीन व या ज़ल कुव्वतिल मतीन व या राहिम अल मसाकीन व या अरहमर राहिमीन, اللهم انك مليك مقتدر ما تشاء من امر يكون। ऐ अल्लाह, हर छुपी हुई चीज आपके सामने जाहिर है, दुनिया के तमाम असबाब, तमाम खजाने आपके इरादे के सामने मुसख़र हैं, एक इशारे में सारे आलम की पैदावार है, तमाम मखलूक के दिल आपके हाथ में है। अल्लाह आपका शुक्र है, तमाम मखलूकात की तादाद के बराबर, अर्श के वजन के बराबर, हर आंख झपकने के वक्त, हर दिल धड़कने के वक्त, अल्लाहुम्मा लकल हम्द व लकल शुक्र। रब्बना वलमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्ना मिनल खासिरीन। रब्बना आतिना फिद दुनिया हसनतन व फिल आखिरति हसनतन व क़िना अज़ाबन्नार। या अरहमर राहिमीन, या इलाहल आलमीन। ऐ अल्लाह, आपके पास हर चीज के खजाने हैं, मग़फ़िरत के खजाने, सेहत और चैन सुकून के खजाने, इज्जत और अमन सलामती के खजाने, माल और औलाद के खजाने, इल्म के खजाने। ऐ अल्लाह, हर भलाई अता फरमा दीजिए, हर बुराई से बचा लीजिए। ऐ अल्लाह, घरों में इत्मीनान, सुकून, चैन, प्यार, मोहब्बत की जिंदगियां अता फरमाए। आगे पीछे दाएं बाएं से ऐ अल्लाह हर मुश्किल परेशानी बला मुसीबत को दूर फरमा दीजिए, शैतान और नफ्स की चालों से हिफाजत फरमा दीजिए। सारे आलम में जितनी मखलूकात दुआएं कर रही हैं, जितने लोग दुआ करके जा चुके, जितनी आखरत तक, क़यामत तक दुआएं होंगी, ऐ अल्लाह हमारी तरफ से भी कबूल फरमाइए। जितनी रहमतें बरकतें उतरती हैं हरमैन शरीफैन में, रमज़ान और हज में, मसाजिद में, रात के आखिरी पहर में, जहाँ जहाँ रहमतें उतरती हैं, अल्लाह हम सब मोहताज हैं, हमें भी अता फरमा दें। हर एक उम्मती भाई और बहन दुनिया में जहाँ परेशान है, घरों में हालात हैं, ऐ अल्लाह सलामती और रिस्क और सेहत और खुशियों के खजाने नाजिल फरमा दीजिए। हर एक भाई और बहन जो सुन रहे हैं और जो सुनेंगे, उनके दिलों में जो नेक हाजात हैं, परेशानियां हैं, ऐ अल्लाह गैब से सबकी दुआएं मुस्तजाब कबूल फरमा लीजिए। اللهم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعي مشكور وعملا صالحا متقبل مبرور برحمتك يا عزيز يا غفور سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।